आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
प्रिय
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो जय मसीह अनि नमस्कार, हार्दिक स्वागत छ तपाईहरूको आफ्नै यो बाइबल अध्ययन कार्यक्रममा। आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पहिलो राजा 16 अध्याय 29 पददेखि अगाडि पूरा 17 अध्याय पनि अध्ययन गर्नेछौ। अघिल्लो दिनमा हामीले समिष्ट रूपमा दुई राज्यको राजाहरू वा दक्षिणी राज्य यहुदा र उत्तरी राज्य इसरायलका राजाहरूको बारेमा अध्ययन गरिरहेका थियौं। केही राजाहरूको बारेमा, दक्षिणी राज्य यहुदाका राजाहरू थिए, पहिलो सुलेमानको छोरो रहबम, तिनी खराब दुष्ट राजा थिए परमेश्वरको दृष्टिमा। त्यसपछि उसको छोरो अबियाम यहुदाको राज्यको राजा बन्यो, तिनी पनि खराब राजा थिए। त्यसपछि उसको छोरो आसा राजा भए, तिनी असल धर्मी राजा थिए। त्यसपछि उसको छोरा यहोशापात राजा भए, तिनी पनि असल राजा थिए। यी भए दक्षिणी राज्य यहुदाका राजाको बारेमा हामीले अघिल्लो दिनमा देखेका थियौं। त्यसपछि उत्तरी राज्यका अर्थात राज्य इसरायलका राजाको बारेमा पनि हामीले देख्यौं, जो सबै खराब र दुष्ट थिए। पहिलो राजा थियो यरोबाम, तिनले परमेश्वरको दृष्टिमा खराब र दुष्ट काम गरे। त्यसपछि उसको छोरा नादाब राजा भए, नादाबलाई षड्यन्त्र गरेर बासाले मारे। त्यसपछि बासाको मृत्युपछि उसको छोरो एला राजा भए, एलालाई पनि उसको सेनापति जिम्रीले षड्यन्त्र गरेर मारे र आफू राजा बने। र चाखलाग्दो कुरा के छ भने जिम्रीले पनि 7 दिन मात्र वा 7 दिनसम्म मात्र राज्य शासन गरे वा राजा बने। मित्र, षड्यन्त्रकारी उम्रीले त्यसलाई पनि षड्यन्त्रद्वारा नै मारियो र आफू राजा भए। अर्को समस्या त्यहाँ फेरि खड़ा भयो, उम्रीको प्रतिद्वन्दी एकजना तिम्नी भन्ने व्यक्ति उठे र उम्रीको विरूद्धमा युद्ध छेडे, तर तिम्नी उम्रीको हातबाट मारे। मित्र, इसरायलका ती सबै राजा खराब दुष्ट राजाहरू थिए। आज हामी पहिलो राजा 16 अध्याय 29 पदबाट अगाडि देख्नेछौ। उम्रीको मृत्युपछि उसको छोरो आहाब उत्तरी राज्य इसरायलको राजा भयो। पहिलो राजा 16 अध्याय 28-30 पदमा भनिएको छ, उम्री आफ्ना पितृहरूसित सुते र सामारियामा गाडिए, अनि तिनीपछि तिनका छोरो आहाब राजा भए। यहुदाका राजा आसाको 38 वर्षमा उम्रीका छोरा आहाब इसरायलका राजा भए र तिनले सामरियामा इसरायलमाथि 22 वर्ष राज्य गरे। उम्रीका छोरा आहाबले आफ्ना अघिका सबै राजाहरूभन्दा परमप्रभुको दृष्टिमा अझ बढ़ी दुष्टै गरे। मित्र, उम्रीको मृत्युपछि आहाब राजा भए। यस समयसम्म उम्री उत्तरी राज्य इसरायलको सबभन्दा भ्रष्ट राजा थिए, तर उसको छोरा आहाबले दुष्टतामा त उसलाई पनि उछिने। 31 पदमा भनिएको छ, नबातको छोरा यरोबामका पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भए जस्तो मात्र होइन, तर तिनले सिदोनीहरूका राजा यता बालकी छोरी इजेबेललाई पनि विवाह गरे र बाल देवताको सेवा गरेर त्यसलाई पुज्न लागे। आहाब खराब दुष्ट राजा थिए र उससँग एक पत्नी थिए जसले उसको खराब दुष्ट चालहरूमा सहायता गरे। तिनी खराब वा दुष्ट कर्मको क्षेत्रमा सहायक पनि थिइन्, जुन आहाबले सोचेकी थिइन् इजेबेलले सोचे। आहाब र इजेबेलको जोड़ा सबभन्दा खराब जोड़ा थिए। तपाईँ यो कुरामा निश्चय हुन सक्नुहुन्छ कि हामान र श्रीमती हामान खराब दुष्ट थिए। हेरोद र श्रीमती हेरोद पनि खराब दुष्ट थिए। हामी इतिहासमा जान्दछौ कि डाइओनिसियस र क्लेओपात्रा तिनीहरू त्यस्तै किसिमका जोड़ा थिए। स्पेनको फिलिप प्रथम र रक्तप्यासी मेरी पनि त्यस्तै किसिमका जोड़ा थिए। मित्र, इतिहासमा यी चार जोड़ा दम्पती सबभन्दा कुख्यात जोड़ा हुन्, अनि मलाई लाग्छ आहाब र श्रीमती इजेबेल सबभन्दा खराब थिए। इजेबेल सिदोनको राजा इबालको छोरी थिइन्। इबाल बालको पुजारी थिए र उसले आफ्नो दाजुलाई मारेको थियो। यो कुराको ध्यान दिन चाखलाग्दो छ कि इजेबेल नामको अर्थ हो अविवाहित वा बिना सहवासको पति वा पत्नी। अर्को शब्दमा आहाब र इजेबेलको विवाह प्रिय प्रेम क्रीडा वा रोमान्स थिएन, यो प्रेम जोड़ा थिएन। सम्भवत यी दुई दम्पतिहरूको प्रेम सम्बन्धमा कहिले पनि आनन्द उठाएन। इजेबेल वास्तवमा ठूलो बौद्धिक शक्तिहरू र दुष्टताको निम्ति तीव्र क्रोधको प्रबल भावना सहितको लोग्ने मानिस जस्तै स्त्री थिइन्। तिनी मजबूत इच्छा शक्ति राख्ने स्त्री थिइन् र प्रबल वा अरूलाई अधीनतामा राख्ने व्यक्तित्वका स्त्री तिनी थिइन्। तर तिनीसँग वास्तविक नैतिक बोध थिएन। तिनी अचेतनामा कठोर भएकी थिइन्। तिनी इनामको ख्याल नगर्ने बेइमान र इतिहासमा एक सबभन्दा क्रूर दुष्ट व्यक्ति थिइन्। प्रकाशको पुस्तकमा हाम्रो प्रभुले थियटाराको मण्डलीलाई सन्देश दिनुभयो, प्रकाश दुई अध्यायको विस्पदमा, तर तिम्रो विरूद्धमा मसँग यो कुरा छ, आफैले आफैलाई अगमवादिनी हुँ भन्ने स्त्री इजेबेललाई तिमी रहन दिन्छौ, त्यसले मेरो दासहरूलाई व्यभिचार गर्न र प्रतिमालाई चढ़ाएका कुराहरू खान लगाएर फर्काउँछ। इजेबेल प्रभुत्व जमाउने र हैकम चढ़ाउने स्त्री थिइन्। ख्रिष्टले यो सन्देश थियटाराको मण्डलीलाई यसकारणले दिनुभयो किनभने यो स्वाभाविक प्रेम रहितको अवधि थियो। यो इजेबेलको तस्वीर थियो मित्र। अनि 31 34 पदमा भनिएको छ, नबातको छोरा यरोबामको पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भए जस्तो मात्र होइन, तर तिनले सिदोनियरका राजा यता बालकी छोरी इजेबेललाई पनि विवाह गरे र बाल देवताको सेवा गरेर त्यसलाई पूज्न लागे। समरियामा तिनले बनाएको बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए। आहाबले असेरा देवीको प्रतिमा पनि खड़ा गरे र तिनले आफ्ना अघिका इसरायलका सबै राजाहरूभन्दा बढ़ी परमप्रभु इसरायलका परमेश्वरलाई रिस उठाउने काम गरे। आहाबको समयमा बेथेलका हियलले यरिहोलाई पुननिर्माण गरे। त्यसको जग बसाल्दा तिनको जेठो छोरो अबिरामको मृत्यु भयो र त्यसका मूल ढोकाहरू बनाउँदा तिनको कान्छो छोरो सगुबको मृत्यु भयो। यसरी परमप्रभुले नूनका छोरा यहोशुद्वारा भन्नुभएको वचन पूरा भयो। यरिहोको विध्वंसको समयमा यहोशुले यहोशु 6:26 पदमा भनेथे, जसले यरिहो शहर बनाउन तत्पर हुन्छ त्यो परमप्रभुको अघि श्रापित होस्। यो आहाब र इजेबेलको शासन अवधि नाइन्जेलसम्म बनाइएको थिएन। अनि यहोशुले घोषणा गरेको श्राप यसको निर्माण गर्ने हेलमाथि आएथ्यो। 17 पनि हामी प्रवेश गरिहालौ। यहाँ हामी देख्छौ एलिया अगमवक्ताद्वारा खडेरीको अगमबाड़ी। परमेश्वरसँग पनि आफ्नो मानिस हुनु पर्दथ्यो। जब यो दुष्ट आहाब र इजेबेल सिंहासनमा बसेका थिए, तिनीहरूको विरूद्धमा खड़ा हुनलाई कोही साहसी व्यक्तिको आवश्यक परेको थियो। अनि परमेश्वरले त्यस किसिमको साहसी व्यक्तिको तयारी गर्नुभयो। तिनी एलिया अगमवक्ता थिए, तिनी महान व्यक्ति थिए, अनि उही समयमा सम्भव तिनी आखिरी दिनमा साक्षी दिन पृथ्वीमा पुनः आउनेछन्। तिनको आगमन हुनेछ भनी अगमवाणी गरिएको छ। एलियालाई हाम्रो अगाडि अति नै नाटकीय तस्वीरमा परिचय गराइएको छ। तिनी सिधै आहाब र इजेबेलको महलमा गएर साहसीको घोषणा बनाउँछन्। पहिलो राजा 17:1 पदमा भनिएको छ, अब गिलातको तिस्बेका तिस्बी एलियाले आहाबलाई भने, परमप्रभु इसरायलका परमेश्वर जसको सेवा म गर्दछु उहाँको जीवित नाउँमा शपथ खाएर म भन्दछु कि मेरो वचन बिना आगामी केही वर्षभरि न त शीत पर्नेछ न केही पानी नै पर्नेछ। एलिया सिधै आहाब र इजेबेलको महलमा गएर मौसमको रिपोर्ट दिए। उसको वचन बेगर वर्षा हुने छैन। त्यसपछि आफ्नो घरतिर लाग्छन्। तिनी अरू केही कुरा भन्न चाहँदैनन्। जसरी नाटकीय तरिकामा एलिया आहाब र इजेबेलको महलमा तिनी गएथे, त्यसरी नै नाटकीय तरिकामा बाहिर निस्किआए। म सोच्दछु कि इजेबेल र आहाब छक्कै परे, किनभने तिनीहरूले कहिल्यै सोचेका थिएनन् कि कोही मानिस त्यति साहसीपूर्ण वा साहसपूर्ण बोक्न सक्छ। तिनीहरू थाहा पाउनेछन् कि एलियासँग बोल्ने आदत छ। तपाईंलाई यस्तो महसुस हुन्छ कि एलिया कठोर व्यक्ति थिए, अनि तिनी थिए पनि, तर परमेश्वरले उसलाई तालिम दिनु परेको थियो। परमेश्वरले सधैँ मानिसलाई तालिम दिने विधि उजाड मरुस्थलमा लिएर जानु हो। तपाईंलाई यादै होला, त्यहाँ नै उहाँले मूसालाई तालिम दिनुभयो। परमेश्वरले अब्राहमलाई कल्दीहरूको उर भन्ने शहरबाट निकालेर उजाड कठोर बेसीको स्थानमा राख्नुभयो। परमेश्वरले उही कुरा बप्तिस्मा दिने युहन्नाको निम्ति गर्नुभयो। अनि प्रेरित पाउले पनि कमसे कम अरबीय मरूभूमिमा 2 बिताए। यो परमेश्वरको आफ्नो मानिसहरूलाई तालिम दिने विधि हो। अहिले उहाँ एलियालाई तालिम दिन गइरहनु भएको छ र उसलाई सिकाउनु र सिक्नुपर्ने धेरै कुराहरू छ। अनि 17:2-3 पदमा भनिएको छ, तब परमप्रभुको यो वचन एलिया कहाँ आयो, यो ठाउँ छोडेर पूर्वतिर लाग र यर्दनको पूर्वतिर भएको करितको खोल्सामा गएर लुकिबस। मित्र, यहाँ परमेश्वर एलियालाई भनिरहनु भएको छ, जति टाढा जान सक्छस् जा। त्यसकारण तिनी मरुस्थलमा गए र सानो खोलामा आए। चार पदमा भनिएको छ, तैले खोलाको पानी पिउनु र तलाई त्यही खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु। त्यस उजाड स्थानमा परमेश्वरले एलियाको रेखदेखको निम्ति दुई विधिहरूको प्रयोग गर्नुभयो। एउटा चाहिँ खोलाको पानी थियो, जुन चाहिँ स्वाभाविक प्राकृतिक साधन वा उपाय थियो, उसले पानी पिउनु पर्दथ्यो। अर्को चाहिँ अलौकिक साधन वा उपाय थियो, मतलब कागहरूले उसलाई रोटी ल्याई दिन आउँदथ्यो। अमित्र, एलिया यहाँ केही समय रहे, तब खोला सुक्न आरम्भ गर्यो। सात पदमा भनिएको छ, केही समयपछि देशमा पानी नपरेकोले त्यो खोलाको पानी सुक्यो। यहाँ एलिया उजाड स्थानमा छन् र तिनी प्रत्येक बिहान खोलामा जान्छन् र यो कुरा देख्छन् कि पानी अलि अलि गरेर दिन प्रतिदिन सुकिरहेको छ, घटिरहेको छ। अनि अन्त्यमा त्यो पानी सुक्यो। सायद उसले सोच्यो होला, अब जीवन त्यही नै खत्तम भयो, कुनै आशा छैन बाँच्ने, सायद तिनीले यो सोच्यो होला। तब हामी देख्छौं परमेश्वरले उसलाई अर्को ठाउँमा पठाउनुहुन्छ। तब परमप्रभुको यो वचन तिनी कहाँ आयो, अब झट्टै सिदोनको सारपतमा गएर त्यहाँ बस, तलाई खुवाउन मैले त्यस ठाउँमा एउटा विधवालाई आज्ञा गरेको छु। पद आठ र नौमा भनिएको छ, अनि दश पदमा भनिएको छ, दशदेखि बाह्र पदमा, यसैले तिनी सारपतमा गए। जब तिनी सारपतको मूल ढोकामा आइपुगे, तब तिनले एउटी विधवालाई दौरा बटुलिरहेको देखे। तिनले हपारेर त्यसलाई भने, कृपा गरी एउटा लोटामा मलाई अलिकति पानी पिउनलाई ल्याइदेऊ। त्यो विधवा पानी ल्याउनलाई जाँदा जाँदै तिनले फेरि हपारेर त्यसलाई भने, कृपा गरी एक टुक्रा रोटी मलाई ल्याइदेऊ। त्यस विधवाले जवाब दिए, जीवित परमप्रभु तपाईँका परमेश्वरको नाउँमा शपथ खाएर म भन्छु कि भाँडामा एक मुठी पिठो र ढुङ्ग्रोमा अलिकता तेल बाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झेजामिजा लानलाई खोज्दैछु। त्यस विधवाले आफ्नो कथा बताइसकेपछि एलिया तिनको आफ्नो घरभित्र गए र रोटी बनाइदिन आग्रह गरे। उसले तिनलाई निश्चित दिलायो कि तिनी मर्ने छैनन् भोकले। तेह्र र चौध पदमा भनिएको छ, एलियाले त्यसलाई भने, नडराऊ, घर गएर तिमीले भनिज गर, तर पहिले तिमीसित जे छ त्यसको एउटा सानो रोटी बनाएर म कहाँ ल्याऊ, र त्यसपछि तिमी र तिम्रो छोराको निम्ति केही बनाऊ, किनकि परमप्रभु इसरायलका परमेश्वर यसो भन्नुहुन्छ, देशमा परमप्रभुले पानी नपठाउँजेल भाँडोको पिठो सिद्धिने छैन र ढुङ्ग्रोको तेल रितिने छैन। तपाईलाई थाहा छ, एलिया र त्यो विधवाले प्रत्येक दिन त्यस पिठोको ढुङ्ग्रामा हेरेर यसरी स्तुति प्रशंसाको गीत गाउँथे। परमेश्वरले तिनीहरूलाई खाली रित्तो पिठो भाँडाबाट जीवित राख्नुभयो। त्यो पिठोको ढुङ्ग्रो नेपाल राष्ट्रको तराई प्रदेश जस्तै उर्वरा भूमि थियो। यहाँ अर्को पाठ छ एलियाले सिक्नुपर्ने, अनि यो पाठ तपाई र मलाई पनि सिक्न आवश्यक छ। तपाई र म केही होइन, तर रित्तो खाली पिठोको ढुङ्ग्रो। म आज समर्पणको बारेमा धेरै कुरा सुन्दछु कि हामीले हाम्रा कलाहरू सिपहरू परमेश्वरलाई दिनुपर्छ। मेरो मित्र, तपाईँ र मसँग परमेश्वरलाई दिने केही कुरा छैन। गालिलको काना भन्ने शहरमा एक विवाह थियो। त्यस विवाहमा सबभन्दा महत्वपूर्ण कुरा के थियो? के यो दुलहीको पोषक थियो? त्यो विवाहमा महत्वपूर्ण कुरा त्यो थियो कि त्यहाँ केही रित्ता खाली ढुङ्गाका घ्याम्पाहरू थिए। प्रभुले ती रित्ता घ्याम्पाहरूलाई पानीले भर्नुभयो र स्वादिष्ट मध्य पाहुनाहरूको निम्ति बनाउन सक्नुभयो। त्यही नै त्यस कानाको विवाहमा महत्वपूर्ण थियो। मेरो मित्र, संसारमा हामी कोही होइनौ, हामी खाली ती रित्ता खाली पिठाका ढुङ्ग्रा र ढुङ्गाका घ्याम्पाहरू हौ। जबसम्म हामीमा जीवनको पानी र जीवनको रोटी हालिँदैन, हामी केही होइनौ। अगाडि हामी देख्छौ विधवाको छोरा एलियाद्वारा उठाइए मृत्युबाट। सत्र पदमा भनिएको छ, केही समयपछि त्यो स्त्री त्यस घरकी मालिकनीको छोरा बिरामी पर्यो र त्यो झन झन सिकिस्त हुँदै गयो, अनि आखिरमा त्यसले सास फेर्न पनि छोड्यो। मित्र, विधवाको त्यो एउटै छोरो मर्यो र एलिया के गर्ने छन्? उन्नाइसदेखि बाइस पदमा भनिएको छ, तब त्यस स्त्रीले एलियालाई भनी, हे परमेश्वरको जन, तपाईँको मेरो विरूद्धमा के छ? के तपाईँ यहाँ मेरो पाप सम्झाएर मेरो छोरालाई मार्न आउनुभएको हो? एलियाले जवाब दिए, तिम्रो छोरो यहाँ मलाई देऊ। एलियाले त्यसलाई त्यस स्त्रीका हातबाट लिएर आफू बसेको माथिल्लो कोठामा लगे र त्यसलाई आफ्नो ओछ्यानमा राखे। त्यसपछि तिनले परमप्रभुलाई हपारेर भने, हे परमप्रभु मेरो परमेश्वर, के म जस कहाँ बसेको छु त्यसको छोरालाई मारेर त्यस विधवामाथि त्यो विपत्ति तपाईँले ल्याइदिनु भएको हो? तब तिनी तीनपल्ट त्यस बालकमाथि लमतन्न पस्रे र परमप्रभुलाई हपारेर भने, हे परमप्रभु मेरो परमेश्वर, फेरि यस बालकको जीवन यसमा फर्कोस्। परमप्रभुले एलियाको पुकार सुन्नुभयो र त्यसमा जीवन फर्क्यो र त्यो बाँच्यो। मित्र, एलियाले त्यस मृत्यु वा मृतमा परेको केटासँग तीनपल्ट सम्पर्क बनाए। यो पुनरुत्थानको महान सिद्धान्त हो। यसले जीवनसँग सम्पर्कको सम्मिलित गर्दछ। आज क्रिस्टियनिटी प्रभु येशूसँग सम्पर्कमा हुन आवश्यक छ। यदि क्रिस्टियनिटी वा क्रिस्टियन जीवन उहाँसँगको सम्पर्कमा छैन भने यो मृत्यु शरीर हो वा मरे तुल्य हो। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि यो शास्त्रको एक महान आश्चर्य कर्म हो। जीवनको सास त्यस बालकमा फर्क्यो र त्यो पुनर्जीवित भयो। तपाई र म मृत शरीरहरू हौ। हामी गुमेका पापीहरू हौ। हामी पाप र अधर्ममा मरेका मानिस हौ। यदि हामीले ख्रिस्टलाई विश्वास गर्यौं भने तब हामी भन्न सक्छौ कि हामी येशू ख्रिस्टसँग करिब 2000 वर्ष पहिले क्रुसमा टाँगियौं। वा मर्नुभयो र हामी उहाँसँग मर्यौं। वा पुनः ब्युति उठ्नुभयो र हामी उहाँसँग जी उठ्यौं। हामी आज जीवित ख्रिस्टसँग जोडिएका छौं। यदि हामी उहाँसँग जोडिएका छैनौं वा मिलेका छैनौं भने हामी केही पनि होइनौ। प्रेरित पाउले यसलाई यस प्रकारमा व्यक्त गरे, गलाती 2:20 म ख्रिस्टसँग क्रुसमा टाँगेको छु, तैपनि म जिउँछु। त्यसो भए तापनि म त होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ र जुन जीवनमा अहिले म शरीरमा जिउँछु, परमेश्वरको विश्वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई समर्पण गर्नुभयो। एलियाले सिक्नु परेको थियो कि तिनी सुक्खा खोला, रित्तो खाली पिठोको ढुङ्रो र मरेको केटा या मृत्य केटा थिए। जब एलियाले यो कुरा महसुस गरे, थाहा पाए, तब परमेश्वरले उसलाई प्रयोग गर्न सक्नुभयो। मार्टिन लुथरले एकपल्ट भनेथे, परमेश्वरले केही कुरा बेगरै सृष्टि गर्नुभयो। जबसम्म कुनै मानिसले महसुस गर्दैन कि तिनी केही पनि होइन, परमेश्वर तिनीसँग केही गर्न सक्नुहुन्न। त्यही नै आज हामी धेरैसँग समस्या छ। आज हामी विचार गर्दछौ कि हामी यति धेरै मजबुत छौ, हामीसँग यति धेरै गुण योग्यता र सिपहरू छन् कि परमेश्वरले हामीलाई चलाउने कुनै स्थानै छैन। त्यसकारण परमेश्वर हामीलाई चाहेर पनि प्रयोग गर्न सक्नुहुन्न, किनकि हामीसँग हरेक कुरा पर्याप्त छ, उहाँको कुनै आवश्यक छैन। मित्र, परमेश्वरले हामी सबैलाई हाम्रा वास्तविक कमजोरीको बुझ्ने ज्ञान दिउन् कि हामी केही होइनौ, कोही होइनौ, तर प्रत्येक पल उहाँको अनुग्रह र उहाँको अगुवाईको आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकसँग बातचित गर्नुभएको होस्।
Oh,
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470 3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।